الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين أما بعد فوز بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم مطالعہ سیرت بصورة سوال کے عنوان سے حضرت فرما ایک سوال ہے حضرت سید سلیمان ندوی رحمۃ اللہ علیہ اپنی تصنیف سیرت النبی صلی اللہ علیہ وسلم کے سچ عرب میں صفحہ نمبر 212 پر تبلیغ نبوی کے باب میں فرماتے تبلیغ کے لفظی معنی پیغام پہنچانے کے ہیں اور اصطلاح میں اس کے معنی کہ جس چیز کو ہم اچھا سمجھتے ہیں اس کی اچھائی کو ہم دوسرے لوگوں کو اور دوسرے قوموں تک پہنچائے ان کو اس کے قبول کرنے کی دعوت دیں. قرآن پاک میں تبلیغ کے معنی چند اور الفاظ بھی آئے ہیں جن میں سے ایک لفظ انداز انذار ہے جس کے معنی ہوشیار اور آگاہ کرنے کے, دوسرے لفظ دعویٰ ہے جس کے معنی بلانے اور پکارنے کے, اور تیسرے لفظ تزکیہ جس کے معنی یاد دلانے اور نصیحت کرنے کے. چونکہ سارے الفاظ قرآن پاک میں تبلیغ کے لیے استعمال ہوئے اس لیے ہم نے اسے کوئی بھی لفظ تبلیغ کے لیے استعمال کر سکتے ہیں. ان الفاظ میں تزکیہ لفظ عموماً تصوف سے وابستہ ہے لیکن حضرت سلیمان ندوی اس کو تبلیغ کے لیے استعمال فرمایا اس کے معنی یاد دلانے اور نصیحت کرنے کے لیے ہے. کیا تصوف کے لیے بھی تزکیہ لفظ انہی معنوں میں استعمال ہو سکتا ہے؟ دوسرا سوال یہ کہ تبلیغ کے لیے تزکیہ کا لفظ استعمال کیا جائے تو کیا آج کل جس کو تبلیغ کہا جا رہا ہے اس نظام میں بھی اصلاح کی ترتیب بن سکتی ہے؟ اصل میں وہ ذرا دے وہ یہ پہلے میں سنا لوں حضرت نے کیا لکھا ہے. صفحہ نمبر 212 تبلیغ نبوی. تبلیغ کے لفظی معنی پیغام پہنچانے کے ہیں اور اصطلاح میں اس کے معنی یہ کہ جس چیز کو ہم اچھا سمجھتے ہیں اس کی اچھائی اور خوبی کو دوسرے لوگوں اور دوسرے قوموں اور ملکوں تک پہنچائیں ان کو اس کے قبول کرنے کی دعوت دیں. قرآن پاک میں تبلیغ کے ہم معنی چند اور الفاظ بھی ہیں جن سے ایک لفظ انذار ہے جس کے معنی ہوشیار اور آگاہ کرنے کے, دوسرے لفظ دعوت ہے جس کے معنی بلانے پکارنے کے, تیسرے لفظ تزکیہ جس کے معنی یاد دلانے اور نصیحت کرنے کے ہیں. بعثت نبوی کے وقت دنیا میں دو قسم کے مذہب تھے, وہ دو ایسے جو تبلیغی تھے یعنی عیسائیت اور بدھ مت, باقی زیادہ تر ایسے جو تبلیغی نہیں تھے جیسے یہودیت مجوسیت ہندویت. جو تبلیغ سمجھ جاتے ہیں ان کی نسبت یہ فیصلہ مشکوک ہے کہ آیا یہ تبلیغ ان کے اصل مذہب کا حکم تھا یا بعد کے پیرو کا عمل تھا, کیونکہ ان کے مذہبی صحیفے میں اس قسم کی دعوت تعلیم کی دعوت کی کھلی ہوئی ہدایتیں ان کی بانیوں کی زندگی میں اس کی عملی مثالیں نہیں ملتی. تمام مذاہب میں صرف ایک اسلام ایک ایسا مذہب ہے جس نے تبلیغ کی اہمیت کو سمجھا اور اس کے متعلق اپنے صحیفہ میں کل احکام دیے اور اس کے دائی ہوئے حامل علیہ السلام نے اپنی زندگی میں کی عملی مثالیں پیش کی. جن مذہبوں نے تبلیغ کو اپنا اصول نہیں ٹھہرا ان کے ایسا کرنے کی اصلی وجہ دو ہیں. ایک یہ کہ ان کے نزدیک اس حق کو قبول کرنے کی عزت کا استحقاق پیدائش سے حاصل ہوتے کوشش سے نہیں, اور دوسرا سبب یہ کہ جو حق ان کے پاس ہے وہ ان کے نزدیک اتنا پاک و مقدس ہے کہ ان کے خاص و پاک بزرگ محترم نسل قوم کے علاوہ دوسری تمام قومیں جو پاک ناپاک و نجس و کمتر ہے ان تک اپنے پاک مذہب کو لے جانا خود اس مذہب کی پاکی کو صدمہ پہنچانا ہے. یہی سبب کہ موسیٰ علیہ السلام ایک دفعہ جب کنعانی عورت نے برکت فرمائے میں اسرائیل کے گھر کی کوئی بھی بیڑوں کی سوا اور کسی کے پاس نہیں بھیجا گیا, پھر فرمایا مناسب نہیں کہ لڑکوں کو کی روٹی کتوں یعنی کو پینگ دے, پھر فرمایا غیر قوموں کی طرف نہ جانا اور سامریوں کے کسی شہر میں داخل نہ ہونا, پہلے اسرائیل کے کوئی بیڑیوں کے پاس جاؤ وہ چلتے ہوئے منادی کر دو. دیکھیں خود پڑھنے کے لیے ضرورت پڑتی ہے نا اس میں کیونکہ بات سمجھ میں آ گئی. اصل میں تزکیہ جو ہے وہ تو ہے یعنی ظاہر مطلب ہے کہ انسان سب سے پہلے اپنے کردار سے دعوت دیتا ہے, یعنی جس کا کردار صحیح ہو تو بذات خود ایک دعوت ہوتا ہے, یعنی جس کو کہتے ہیں گفتار سے لوگ نہیں کسی کا اثر لیتے لیکن کردار سے اثر لیتے, اور کردار کس چیز سے ہوتا ہے؟ وزارت تزکیہ سے ہوتا ہے. مطلب یہ کہ تزکیہ اگر ہو تو پھر اس کے بعد کردار بنتا ہے اور پھر انسان جو ہے نا مطلب یہ کہ کسی اور کو یہ بات کہہ سکتے. اب دیکھ لیں اپنے آپ کو اچھا سمجھنا دوسروں کو برا سمجھنا اس سے پاک ہونا ضروری ہے نہیں؟ ہاں جی, تو ابھی ہماری تبلیغی جماعت میں جب ہم چل رہے ہوتے تھے تو ہم یہ بتاتے تھے نا کہ یہ نہ سوچنا کہ ہم ان لوگوں سے اچھے ہیں اور ان کو ہم بتا رہے ہیں, بلکہ سوچنا کہ اتنے اچھے لوگ ہیں کہ ہمیں ان کے پاس جانے کا حکم ہے. थे ना कि हमें उनके पास जाने का हुक्म है। तो ये उस चीज़ से निकालने के लिए कि हम लोग यानी अपने आप को अच्छा न कहें, क्योंकि वला तुज़क्कु कुरान पाक में ना इन उसमें ना कि मतलब ये कि अपने आप को अच्छा न कहो, अल्लाह को पता है कि कौन अच्छा है। भला तुज़क्कु अनफुसकुम वल्लाहु यालम। अच्छा अब मुझे नेट से पूछना पड़ेगा। हाँ जी, तो वो ये है कि मतलब ये बात है कि अपने आप को अच्छा न कहो। तो उसमें ये बात है कि जो आदमी अपने आप को अच्छा समझता है वो तबलीग के लिए डिसक्वालीफाइड हो जाता है, वो तबलीग नहीं कर सकेगा, वो करेगा तो फसाद फैलाएगा। हाँ जी, जो अपने आप को अच्छा नहीं समझता वो कहता है कि मैं तो अल्लाह का बंदा हूँ, अल्लाह पाक ने ये हुक्म दिया है, मैं खुद अपनी इस्लाह के लिए बाहर निकला हूँ और अपनी इस्लाह करना चाहता हूँ, इस ज़मन में बाकी लोगों को भी पता चल जाए, तो ये सही सोच है, ये सही सोच है। अब जब तक तबलीग इस अंदाज में होता था तो कितना फ़ायदा था, बहुत ज़्यादा फ़ायदा था। जो उलमा थे, जो मशायख थे, वो भी बहुत मदद करते थे और बहुत खुश होते थे उनको देखकर और उनके लिए दुआएं करते थे। लेकिन जब से अपने आप को अच्छा समझना शुरू किया तो मसाइल पैदा हो गए, कटते गए, उलमा से कट गए, मशायख से कट गए। तो इसके लिए तज़किया की ज़रूरत है। अब सवाल ये है कि आया इनका तज़किया इसके दौरान हो सकता है? नहीं, बिल्कुल हो सकता है कि किसी शेख से बैत हो और अल्लाह के रास्ते में चले और अपनी इस्लाह के लिए उसको मुजाहदा समझे, तो बिल्कुल ठीक है, बहुत अच्छा मुजाहदा है। और शेख की निगरानी में चलना इसलिए ज़रूरी है कि यही चीज़ शेख ही उससे निकालने की कोशिश करेगा कि अपने आप को अच्छा किया। क्यों, ये चीज़ अगर शेख सर पर ना हो तो ये चीज़ बहुत जल्दी आती है, बहुत जल्दी आती है, मतलब इसके लिए कोई रुकावट नहीं होती। तो इस वजह से किसी शेख की निगरानी में अगर कोई चलता है तो माशाल्लाह इसी में ही बंदोबस्त किया जा सकता है। लेकिन बात यह है कि देखिए ना तो तबलीग, बल्कि बात लोग कहते हैं तबलीग मुकम्मल है, उसमें सब कुछ हो जाता है। तबलीग कैसे मुकम्मल है? देखो उसमें पाबंदी है, आप इल्मी मसाइल पर गुफ्तगू नहीं कर सकते, क्योंकि करेंगे तो आपको रोक देंगे, हमारा उसूल नहीं नहीं है। तो इल्मी मसाइल पर कब सीखेंगे? उसके लिए किसी और के पास जाना पड़ेगा ना, सारे मतलब तब आप सीखेंगे। तो आपके लिए ये तो कामिल नहीं हुआ, क्योंकि यहाँ तो आप बार बार छः नंबर सुनेंगे, तो छः नंबर पूरा दिन तो नहीं है, तो दिन पर आने के लिए एक तरतीब है। मतलब जाहिर वो तो वरना वो तो उसमें ज़कात के मसाइल के दर है, उसमें हज के मसाइल के दर है, उसमें फ़िक्र के दर है, इसमें मामलात की बातें किधर हैं, वो सारी चीज़ें किधर हैं, वो तो आपको किसी और जगह सीखना है ना। तो इस तरह उलमा के साथ भी राबिता ज़रूरी है मशायख की तरबियत के लिहाज से। यहाँ तक कि अब मैंने ख़ुद सुना है मुस्तफ़ा साहब रहमतुल्लाह अलैह से, अल्लाह ताला के दर्जात बुलंद फरमाए, हज़रत हिदायत दे रहे तो हिदायत में ही फरमाया कि भाई और दोस्तों, अगर कोई नया आदमी किसी मतलब ज़रा जुमात में आ जाए तो उनकी तरबियत करने की कोशिश ना करना। तरबियत करना मशायख का काम है, तरबियत करना मशायख का काम है। ऐसा ना हो कि तुम वो जो है ना वो कुएं पर डोल हो और मतलब आप कह दें जी चलो इसकी तरबियत हो जाएगी, निकालने दो डोल, निकालने दो, तो ये आपका काम नहीं। हमारा काम सिर्फ इकराम है, तरबियत मशायख का काम है। ये बाकायदा मैंने डायरेक्ट अपने कानों से सुना है हज़रत से जो हिदायत दिया करते। तो असल तबलीग को तो यही है कि जो है ना वो इलम मतलब का पहुँचाना ये मशायख का उलमा का काम है और तरबियत करना मशायख का काम है, और हम इसके मोहताज हैं। तो हम उलमा के पास भी जाएंगे इलम हासिल करने के लिए, मशायख के पास जाएंगे तरबियत और इस पर अमल करने के लिए, हम तबलीग में जाएंगे। हम जो है ना मतलब है कि दुनिया का कोई भी काम करेंगे लेकिन उलमा और मशायख की निगरानी में करेंगे। तो अगर इस तरह हो जाए तो बिल्कुल सही है, इसमें बहुत बड़ा हज़रत शेख मौला हमारे शेख मौला शफ़ा रहमतुल्लाह अलैह को हज़रत शाह अब्दुल अज़ीज़ दुआजू रहमतुल्लाह अलैह जिनके ज़रिए से रायवंड का ज़मीन ली गई थी, मतलब यानी वो یعنی وہ جو ریونٹ مرکز جہاں پر قائم ہے. تو وہ شاہ صاحب جو تھے وہ تبلیغ کے بہت بڑے تھے, اور حضرت نے ان سے فرمایا کہ تبلیغ کا کام آپ کا مجاہدہ ہے اور ذکر کا کام آپ کا تزکیہ ہے. آج تو بہرحال یہ ہے کہ دونوں چیزیں ساتھ ساتھ ہوں تو بہت اچھی بات ہے. اللہ تعالی ہم سب کو نصیب فرمائے. وآخر دعوانا الحمد لله رب العالمين. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك التواب الرحيم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.